मेरा प्यारा देशवासीहरू, तपाईँहरू सबैलाई नमस्कार। देशको हरेक कुनामा अधिकांश परिवारहरू आफ्ना नानीहरूको इक्जाममा जुटेका होलान्। जसको इक्जाम सकिएको छ त्यहाँ अलिकति रिलिफको वातावरण होला, अनि जहाँ इक्जाम चलिरहेको छ त्यस्ता परिवारहरूमा अहिले पनि अलिकति प्रेसर त अवश्य होला। तर यस्तो समयमा म यही भन्दछु कि पहिलोपल्ट मैले जुन मन की बातमा विद्यार्थीहरूसित जुन जुन कुराहरू गरेको थिएँ त्यसलाई म पुनः एकपल्ट दोहोऱ्याउन चाहन्छु। सुन्नुहोला, परीक्षाको समयमा ती कुराहरू अवश्य पनि तपाईँलाई काम लाग्ने छन्। आज 26 मार्च हो। 26 मार्च बङ्गलादेशको स्वतन्त्रताको दिवस हो। अन्यायको विरुद्धमा एउटा ऐतिहासिक लडाईँ, बङ्गबन्धुको नेतृत्वमा बङ्गलादेशका जनताहरूको अभूतपूर्व विजय। आजको यस महत्त्वपूर्ण दिवसमा म बङ्गलादेशका नागरिक दाजुभाइ दिदीबहिनीहरूलाई स्वतन्त्रता दिवसको धेरै धेरै शुभकामना दिँदछु, अनि यो पनि कामना गर्दछु कि बङ्गलादेश अघि बढोस्, बङ्गलादेशले विकास गरोस्, अनि बङ्गलादेशवासीहरूलाई पनि म विश्वास दिलाउँदछु कि भारत बङ्गलादेशको एउटा मजबुत मित्र हो, एउटा असल मित्र हो, अनि हामीले काँधमा काँध मिलाएर यो सम्पूर्ण क्षेत्रको शान्ति, सुरक्षा औ विकासमा आफ्नो योगदान दिइरहौँ। हामी सबैलाई यस कुराको गर्व छ कि रविन्द्रनाथ टेगोर, उनको स्मरण हाम्रो एउटा साझा विरासत हो। बङ्गलादेशको राष्ट्रगान पनि गुरुदेव रविन्द्रनाथ टेगोरले रचना गरेका थिए। गुरुदेव टेगोरको बारेमा एउटा खुबै इन्ट्रेस्टिङ कुरा यो छ कि 1913 उनी केवल नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम एसियाई व्यक्ति मात्र नभएर उनलाई अङ्ग्रेजहरूले नाइटहुडको उपाधि पनि दिएका थिए। जब 1919 जालियाँवाला बागमा अङ्ग्रेजहरूले हत्या गरेका थिए तब रविन्द्रनाथ टेगोर ती महापुरुषहरूमा एक थिए जसले आफ्नो आवाज बुलन्द गरेका थिए, अनि यही त्यो कालखण्ड थियो जब 12 वर्षको एउटा बालकको मनमा यस घटनाको गहिरो प्रभाव परेको थियो। किशोर अवस्थामा खेत खलियानमा हाँस्ने खेल्ने त्यस बालकलाई जालियाँवाला बागको नृशंस हत्याकाण्डले जीवनमा एउटा नयाँ प्रेरणा दिएको थियो। 1919 12 वर्षको त्यो बालक भगत, हामी सबैको प्रिय, सबैको प्रेरणा शहीद भगत सिंह थिए। आजभन्दा 3 दिन अघि 23 मार्चमा भगत सिंहज्यूको अनि उनका साथी सुखदेव र राजगुरुलाई अङ्ग्रेजहरूले फाँसीमा झुन्ड्याएका थिए। हामी सबैलाई थाहा छ 23 मार्चको त्यो घटना भगत सिंह, सुखदेव, राजगुरुको अनुहारमा महाभारतीको सेवा गरेको सन्तोष, मृत्युको कुनै भय थिएन, जीवनका सबै सपनाहरू महाभारतीको आजादीको लागि समाहित गरिदिएका थिए। यी तिनैजना वीरहरू आज पनि हामी सबैको निम्ति प्रेरणा बनेका छन्। भगत सिंह, सुखदेव र राजगुरुको बलिदानको कथालाई हामीले शब्दहरूमा अलङ्कृत गर्न सक्दैनौँ, अनि सम्पूर्ण ब्रिटिस सल्तनत यी 3 युवाहरूसित डराउँदथ्यो। जेलमा बन्द थिए, फाँसी तोकिएको थियो, तर यिनीहरूसित कसरी अगाडि बढ्न सकिन्छ भनेर ब्रिटिसहरू सधैँ चिन्तित रहन्थे। त्यसैले त 24 मार्चमा फाँसी हुनु थियो तर 23 मार्चमा नै उनीहरूलाई झुन्ड्याइयो। लुकी छुपी यो काम गरिएको थियो। पछि उनीहरूको शरीरलाई आजको पन्जाबमा ल्याएर अङ्ग्रेजहरूले चुपचाप जलाइदिएका थिए। धेरै वर्ष अघि जब मलाई पहिलोपल्ट त्यहाँ जाने अवसर मिलेको थियो त्यस धरतीमा एक प्रकारको भाइब्रेसन मैले अनुभव गरेको थिएँ, अनि म देशका नौजवानहरूलाई अवश्य भन्दछु, जब पनि अवसर मिल्दछ पन्जाब जानुभएको बेला भगत सिंह, सुखदेव, राजगुरु, भगत सिंहको माताजी अनि बटुकेश्वर दत्तको समाधि भएको स्थानमा अवश्य जानुहोला। यही त त्यो कालखण्ड थियो जब आजादीको चाहना, त्यसको तीव्रता, त्यसको व्यापकता बढिरहेको थियो। एकतर्फ भगत सिंह, सुखदेव, राजगुरु जस्ता वीरहरूले सशस्त्र क्रान्तिको लागि युवकहरूलाई प्रेरणा दिएका थिए, त आजभन्दा ठिक 100 वर्ष अघि 10 अप्रेल 1917 महात्मा गान्धीले चम्पारण सत्याग्रह गरेका थिए। यो चम्पारण सत्याग्रहको शताब्दीको वर्ष हो। भारतको आजादीको आन्दोलनमा गान्धी विचार अनि गान्धी शैलीको प्रकट रूप पहिलोचोटि चम्पारणमा देखिएको थियो। आजादीको सम्पूर्ण आन्दोलन यात्रामा यो एउटा टर्निङ पोइन्ट थियो। विशेष गरी सङ्घर्षको तौर तरिकाको दृष्टिले। यही त्यो कालखण्ड थियो चम्पारणको सत्याग्रह, खेडा सत्याग्रह, अहमदाबादमा मिल मजदुरहरूको हडताल अनि यी सबैमा महात्मा गान्धीको विचार अनि कार्यशैलीको गहिरो प्रभाव देखिन्थ्यो। 1915 गान्धी विदेशबाट फर्किआए अनि 1917 बिहारको एउटा सानो गाउँमा गएर उनले देशलाई नयाँ प्रेरणा दिए। आज हाम्रो मनमा महात्मा गान्धीको जुन छवि छ त्यस छविको आधारमा हामीले चम्पारण सत्याग्रहको मूल्याङ्कन गर्न सक्दैनौँ। कल्पना गर्नुहोस् कि एउटा व्यक्ति जो 1915 हिन्दुस्तान फर्किएर आए, केवल 2 वर्षको कार्यकाल, न देशले उनलाई चिनेको थियो न उनको कुनै प्रभाव थियो, अहिले त सुरुवात मात्र भएको थियो। त्यस समय उनले कति कष्ट भोग्नु पर्यो होला, कति धेरै मेहनत गर्नु पर्यो होला, यसको हामी अनुमान लगाउन सक्छौँ। चम्पारण सत्याग्रह यस्तो थियो कि जसमा महात्मा गान्धीको संगठन कौशल, उनको भारतीय समाजलाई बुझ्ने शक्ति, महात्मा गान्धीको आफ्नो व्यवहारद्वारा अङ्ग्रेज समक्ष गरिबभन्दा गरिब, अनपढभन्दा अनपढ व्यक्तिलाई समेत सङ्घर्षको निम्ति सङ्गठित गर्नु, प्रेरित गर्नु, सङ्घर्षको लागि मैदानमा ल्याउनु, यो अद्भुत शक्तिको दर्शन गराउँदछ यसले। अनि यसैले जुन रूपमा हामी महात्मा गान्धीको विशालताको अनुभव गर्दछौँ, तर यदि 100 वर्ष अघिको गान्धीलाई सोच्नु हो भने त्यस चम्पारण सत्याग्रहको गान्धीलाई त सार्वजनिक जीवनको सुरुवात गर्ने कुनै पनि व्यक्तिको लागि एउटा ठूलो अध्ययनको विषय हुनेछ। सार्वजनिक जीवनको सुरुवात कसरी गर्न सकिन्छ, स्वयंले कति परिश्रम गर्नुपर्छ अनि गान्धीले कसरी गरेका थिए भन्ने कुरा हामीले उनीबाट सिक्न सक्नेछौँ। त्यो एउटा समय थियो जति पनि ठूला ठूला दिग्गज नेताहरूको नाम हामी सुन्दछौँ। गान्धीले त्यस समय राजेन्द्र बाबु होस्, आचार्य कृपालनीज्यू होस्, सबैलाई गाउँमा पठाएका थिए। मानिसहरूसित जोडिएर मानिसहरूले जुन काम गरिरहेका छन् त्यसैलाई आजादीको रङमा रङ्ग्याउनु यसको उपाय सिकाएका थिए। अङ्ग्रेजहरूले बुझ्न सकेनन् कि यो गान्धीको तौर तरिका के हो भनेर। सङ्घर्ष पनि चल्यो, सृजन पनि चल्यो, अनि दुवै एकसाथ चल्यो। गान्धीले मानव एक सिक्काको 2 पाटा बनाइदिएका थिए। सिक्काको एउटा पाटा सङ्घर्ष थियो भने दोस्रो पाटा सृजन। एकापट्टि जेल भर्नु थियो भने अर्कोपट्टि रचनात्मक कार्यमा स्वयंलाई खपाउनु, एउटा बडो अद्भुत ब्यालेन्स गान्धीको कार्यशैलीमा थियो। सत्याग्रह भन्नाले के बुझिन्छ, असहमति भनेको के हो, यत्रो ठुलो सल्तनतको सामु असहयोगको अर्थ के हुन सक्छ, एउटा सिङ्गो नयाँ भावना गान्धीले शब्दहरूद्वारा नभएर एउटा सफल प्रयोगद्वारा प्रस्थापित गरिदिएका थिए। आज जब देशले चम्पारण सत्याग्रहको शताब्दी मनाइरहेको छ, तब भारतको सामान्य मानवको शक्ति कति अपार छ, त्यस अपार शक्तिलाई आजादीको आन्दोलन झैँ स्वराजदेखि सुराजको यात्रामा पनि 125 करोड देशवासीहरूको सङ्कल्प शक्ति, परिश्रमको पराकाष्ठ, सर्वजन हिताय सर्वजन सुखाय, यस मूल मन्त्रलाई लिएर देशको लागि समाजको लागि केही गर्छु भन्ने अखण्ड प्रयासले नै आजादीको लागि मरिमेट्ने ती महापुरुषहरूको सपनालाई साकार गर्नेछ। आज जब हामी 21औं शताब्दीमा बाँचिरहेका छौँ, तब कुन हिन्दुस्तानी यस्तो होला जसले भारतलाई बदलाउन चाहँदैन, कुन हिन्दुस्तानी होला जो देशमा परिवर्तनको लागि भागीदार बन्न चाहँदैन। 125 करोड देशवासीहरूको यो परिवर्तनको चाहना, यसको प्रयास, यही त हो जो नयाँ भारत, न्यू इन्डिया, यसको मजबुत आधार बसाल्नेछ। न्यू इन्डिया न त कुनै सरकारी कार्यक्रम हो, न कुनै राजनैतिक दलको मेनिफेस्टो, अनि कुनै प्रोजेक्ट पनि होइन। न्यू इन्डिया 125 करोड देशवासीहरूको आह्वान हो। यही भावना छ कि 125 करोड देशवासीहरू मिलेर कसरी भव्य भारत बनाउन चाहन्छन्। 125 करोड देशवासीहरूको मनभित्र एउटा आशा छ, एउटा उमङ्ग छ, एउटा सङ्कल्प छ, अनि एउटा चाहना छ। मेरा प्यारा देशवासीहरू, यदि हामीले अलिकति पनि आफ्नो व्यक्तिगत जीवनदेखि हटेर संवेदनाले भरिएको दृष्टिकोणद्वारा समाजमा चलिरहेका गतिविधिहरूलाई हेऱ्यौँ भने हाम्रो छेउछाउमा के भइरहेछ त्यसलाई जान्न बुझ्न प्रयास गर्यौँ भने हामीलाई अचम्म लाग्नेछ कि लक्षावधि मानिसहरू निस्वार्थ भावले आफ्नो निजी जिम्मेवारी बाहेक समाजको लागि, शोषित पीडित वञ्चितहरूको लागि, गरिबहरूको लागि, दुखीहरूको लागि केही न केही गरिरहेको पाउँदछौँ। उनीहरू पनि एकजना मुख सेवक झैँ तपस्या गर्दछन्, साधना गर्छन् होला, उनीहरू केही न केही गरिरहन्छन्। कतिपय मानिसहरू यस्ता हुन्छन् जो सधैँ अस्पताल गएर रोगीहरूको मद्दत गर्दछन्। अनेकन यस्ता मानिसहरू हुँदछन् सुन्ने बित्तिकै रक्तदानको लागि अगाडि आउँदछन्। कसैले भने भोकाएकाहरूलाई भोजनको बन्दोबस्त गर्दछन्। हाम्रो देश बहुरत्न वसुन्धरा हो, जनसेवा नै प्रभुको सेवा, यो हाम्रो खुनमा छ। यदि एकपल्ट हामीले त्यसको सामूहिकताको रूपलाई हेर्नु हो भने, सङ्गठित रूपमा हेर्नु हो भने यो कत्रो ठुलो शक्ति हुनेछ। जब न्यू इन्डियाको कुरा हुँदछ तब त्यसको आलोचना विवेचना हुनु, बेग्ला बेग्लै दृष्टिकोणबाट त्यसलाई हेर्नु यो खुबै स्वाभाविक कुरा हो अनि यो लोकतन्त्रमा आवश्यक पनि छ। तर यो कुरा सही हो कि 125 करोड देशवासीले यदि सङ्कल्प गर्नु हो भने, सङ्कल्पलाई पूरा गर्नुको लागि मार्ग प्रशस्त गर्ने निश्चय गर्नु हो भने, एकपछि अर्को पाइला चाल्दै जानु हो भने 125 करोड देशवासीहरूको न्यू इन्डियाको सपना हाम्रो आँखा सामु सिद्ध हुन सक्छ। यसको निम्ति कुनै आवश्यकता छैन कि यी सबै कुराहरू बजेटद्वारा नै हुनुपर्छ, सरकारी प्रोजेक्टद्वारा नै हुनुपर्छ, अब सरकारी धनद्वारा नै हुनुपर्छ भन्ने। यदि हरेक नागरिकले म ट्राफिकको नियमको पालन गर्छु, म मेरो जिम्मेवारीलाई इमान्दारीपूर्वक निभाउने छु अनि हप्तामा एक दिन म पेट्रोल डिजलको उपयोग आफ्नो जीवनमा गर्ने छुइनँ भन्ने सङ्कल्पहरू लिएको खण्डमा सिद्धि प्राप्त गर्न सकिनेछ। कुराहरू खुबै साना हुन्छन् तर तपाईँ हेर्नुहोस् यो देशलाई जुन न्यू इन्डिया को सपना 125 करोड देशवासीहरूले देखिरहेका छन् ती सबै हाम्रो सामु पुरा हुनेछन्। भन्नुको तात्पर्य यो हो कि हरेक नागरिकले आफ्नो नागरिक धर्म पालन गर्नुपर्छ, कर्तव्यको पालन गर्नुपर्छ। यही कुराहरू न्यू इन्डियाको एउटा असल सुरुवात बन्न सक्छन्। आउनुहोस् 2022 भारतको आजादीको 75 वर्ष हुन लागेको छ। भगत सिंह, सुखदेव, राजगुरुको स्मरण गरौँ, चम्पारणको सत्याग्रहलाई सम्झौँ त किन हामी स्वराजदेखि सुराजको यस यात्रामा आफ्नो जीवनलाई अनुशासित नगर्ने, सङ्कल्पबद्ध भएर एक किन नहुने। म तपाईँहरूलाई निमन्त्रणा दिँदछु, आउनुहोस्। मेरा प्यारा देशवासीहरू, म आज तपाईँहरूलाई आभार पनि व्यक्त गर्न चाहन्छु। बितेका केही महिनामा हाम्रो देशमा एउटा यस्तो माहौल बनिएको छ, धेरै सङ्ख्यामा मानिसहरू डिजिटल पेमेन्ट डिजिधन आन्दोलनमा सामेल भएका छन्। बिना नगद कसरी लेनदेन गर्न सकिन्छ त्यसको जिज्ञासा पनि बढेको छ। गरिबभन्दा गरिबले पनि सिक्ने प्रयास गरिरहेछ अनि बिस्तारै मानिसहरू पनि बिना नगदी कारोबार कसरी गर्न सकिन्छ त्यसतर्फ अघि बढिरहेका छन्। डिमोनिटाइजेसन, नोटबन्दी पश्चात डिजिटल पेमेन्टका अलग अलग तरिकाहरूमा धेरै वृद्धि देख्न पाइएको छ। भीम एप यसलाई सुरु गरिएको अहिले 2-2.5 महिना मात्र भएको छ, तर अहिलेसम्म लगभग 1.5 करोड मानिसहरूले यसलाई डाउनलोड गरिसकेका छन्। मेरा प्यारा देशवासीहरू, कालो धन भ्रष्टाचारको विरुद्धमा लडाई, यसलाई हामीले अगाडि बढाउनु छ। 125 करोड देशवासीहरूले एक वर्षमा 2.5 करोड डिजिटल लेनदेनको काम गर्ने सङ्कल्प गर्न सक्नुहुन्छ। हामीले बजेटमा घोषणा गरेका छौँ 125 करोड देशवासीहरूको लागि यो काम, यदि उनीहरूले गर्न चाहेको खण्डमा एक वर्षको प्रतीक्षा गर्नु आवश्यक हुँदैन, 6 महिनामा गर्न सकिन्छ। 2.5 करोड डिजिटल ट्रान्जेक्सन हामीले स्कुल फी भर्दाखेरि क्यासद्वारा नगरेर डिजिटलद्वारा भर्नुपर्छ। रेलवेमा प्रवास गर्दा, विमानमा प्रवास गर्दा डिजिटलद्वारा पेमेन्ट गऱ्यौँ भने, दबाई किन्यौँ भने, हामीले सस्तो अन्नको दोकान चलाउँदा डिजिटल व्यवस्था गरेको खण्डमा दैनिक जीवनमा यो काम हामीले गर्न सक्नेछौँ। तपाईँले सोच्नु भएको छैन होला तर यसद्वारा हामीले देशको ठूलो सेवा गर्न सक्नेछौँ अनि कालोधन भ्रष्टाचारको विरुद्धमा सुरु भएको यो लडाइँमा तपाईँ पनि एकजना वीर सैनिक बन्न सक्नुहुनेछ। केही समय अघि लोक शिक्षाको लागि, लोक जागृतिको लागि डिजिधन मेलाको कैयन कार्यक्रमहरू भएका छन्। देशभरि यस्ता 100 कार्यक्रमहरू गर्ने सङ्कल्प छ। 80-85 वटा कार्यक्रमहरू अघि नै पुरा भइसकेका छन्। यसमा इनाम योजना पनि थियो। लगभग 12,50,000 मानिसहरूले उपभोक्ताको निम्ति राखिएका इनामहरू प्राप्त गरेका छन्। 70,000 मानिसहरूले व्यापारीको लागि राखिएको जुन इनामहरू थिए त्यो प्राप्त गरेका छन् अनि सबैले यस कामलाई अगाडि बढाउने सङ्कल्प पनि गरेका छन्। 14 अप्रैल बाबा साहेब अम्बेडकरको जन्म जयन्ती हो अनि धेरै अघि यो निश्चय भएको छ कि 14 अप्रैलमा बाबा साहेब अम्बेडकरको जन्म जयन्तीमा यो डिजी मेलाको समापन हुनेछ। 100 दिन पूरा भएपछि अन्तमा एउटा ठूलो कार्यक्रम हुनेछ, धेरै ठूलो ड्रको पनि त्यसमा प्रावधान छ। मलाई विश्वास छ कि बाबा साहेब अम्बेडकरको जन्म जयन्तीको जति समय हामीसित बाँकी रहेको छ हामी यो समयमा भीम एपको प्रचार गरौँ। नगद कसरी कम हुन सक्छ, नोटहरूको व्यवहार कसरी कम गर्न सकिन्छ त्यसप्रति सबैले आआफ्नो योगदान दिउँ। मेरा प्यारा देशवासीहरू, मलाई खुसी लागेको छ कि मैले हरेक पल्ट जब पनि मन की बातको लागि मानिसहरूसित सुझाव माग्दछु त्यसमा अनेक प्रकारका सुझावहरू आउँदछन्, तर मैले यो पनि देखेँ कि हरेक पल्ट त्यसमा स्वच्छताको विषयमाथि आग्रह पनि गरिएको हुन्छ। मलाई देहरादूनबाट गायत्री नाम भएकी एकजना छोरी जो अहिले 11 श्रेणीका छात्रा हुन् उनले फोन गरेर एउटा मेसेज पठाएकी छन्। आदरणीय प्रधानाचार्य प्रधानमन्त्रीज्यू, तपाईँलाई मेरो सादर प्रणाम। सबैभन्दा पहिला म तपाईँलाई धेरै धेरै बधाई दिन चाहन्छु कि तपाईँले यो पालि चुनावमा भारी मतद्वारा विजय हासिल गर्नुभएको छ। म तपाईँसित आफ्नो मनको कुरा गर्न चाहन्छु। म भन्न चाहन्छु कि मानिसहरूलाई स्वच्छता कति आवश्यक हुन्छ भनेर बताउनु जरुरी छ। म सधैँ त्यो नदीबाट भएर हिँड्दछु जसमा मानिसहरूले धेरै फोहोरहरू हाल्दछन् अनि नदीहरूलाई दूषित गर्दछन्। त्यो नदी रिस्पना पुल हुँदै आउँदछ अनि मेरो घरसम्म पनि आउँदछ। यो नदीको लागि हामीले बस्तीहरूमा गएर र्याली पनि निकाल्यौँ अनि मानिसहरूसित कुराकानी पनि गर्यौँ, तर कुनै फाइदा भने हुन सकेन। म तपाईँलाई यो बताउन चाहन्छु कि तपाईँले आफ्नो एउटा टिम पठाएर अथवा न्युज पेपरको माध्यमद्वारा यो कुरालाई खुलस्त गरिदिनुहोला। धन्यवाद। हेर्नुहोस् दाजुभाइ दिदीबहिनीहरू, 11 श्रेणीमा पढ्ने एकजना छोरीको पीडा, त्यस नदीमा फोहोर देखेर उनलाई कति धेरै रिस उठेको छ, म यसलाई असल सङ्केत मान्दछु। म पनि त यही चाहन्छु। 125 करोड देशवासीहरूको मनमा फोहोरप्रति रिस हुनुपर्छ। एकपल्ट रिस उठेपछि रोष पैदा हुनेछ, त्यसपछि हामी स्वयंले फोहोरको विरुद्धमा केही न केही गर्न थाल्नेछौँ। अनि राम्रो कुरा यो छ कि गायत्री स्वयंले आफ्नो रिस प्रकट गरिरहेकी छिन्, मलाई सुझाव दिइरहेकी छन्, साथसाथै स्वयं यो पनि भनिरहेकी छिन् कि उसले धेरै प्रयास गरिन् तर विफलता हात लाग्यो। जबदेखि स्वच्छताको आन्दोलनको सुरुवात भएको छ जागरूकता आएको छ, सबैजना त्यसमा सकारात्मक रूपले जोडिँदै गएका छन्, त्यसले एउटा आन्दोलनको रूप पनि लिएको छ, फोहोरप्रति घृणा बढेको छ। जागरूकता होस्, सक्रिय भागीदारी होस्, आन्दोलन होस्, यसको आफ्नो महत्त्व त छँदैछ, तर स्वच्छता आन्दोलनभन्दा बढी आदतसित जोडिएको हुन्छ। यो आन्दोलन आदत बदलिने आन्दोलन हो, यो आन्दोलन स्वच्छताको आदत पैदा गर्ने आन्दोलन हो। आन्दोलन सामूहिक रूपमा हुनसक्छ, काम कठिन छ तर गर्नै पर्छ। मलाई विश्वास छ कि देशको नयाँ पिँढीमा, बालकहरूमा, विद्यार्थीहरूमा, युवकहरूमा यो जुन भावना जागेको छ यसले स्वतः असल परिणामको सङ्केत दिँदछ। आजको मेरो मन की बातमा गायत्रीको कुरा जसले पनि सुनिरहेका छन् म सबै देशवासीहरूलाई भन्दछु कि गायत्रीको सन्देश हामी सबैको निम्ति सन्देश बन्नुपर्छ। मेरा प्यारा देशवासीहरू, जबदेखि मैले मन की बात कार्यक्रम गरिरहेको छु प्रारम्भदेखि नै एउटा विषयमाथि कैयन सुझावहरू मलाई प्राप्त भइरहेको छ अनि त्यो हो अधिकांश मानिसहरूले चिन्ता जताएका छन् फुड वेस्टेजको सम्बन्धमा। हामीलाई थाहा छ कि हामी परिवारमा अनि सामूहिक भोजन समारोहमा पनि आवश्यकताभन्दा अधिक भोजन प्लेटमा लिँदछौँ। जति चिजहरू देखिन्छन् ती सबै प्लेटमा लगाउँदछौँ तर त्यसलाई खान भने हामी सक्दैनौँ। जति प्लेटमा भर्दछौँ त्यसबाट आधा पनि पेटमा जाँदैन अनि बाँकी रहेको भोजनलाई हामी त्यहीँ छोडेर जाँदछौँ। तपाईँले कहिलेकाहीँ सोच्नु भएको होला कि हामीले जुन यो जुठो खानेकुरा छोड्दछौँ त्यो सबै बर्बाद भएर जाँदछ। के तपाईँले सोच्नु भएको छ कि यदि हामीले यसरी खान नछोड्नु हो भने यसबाट कति गरिबहरूको पेट भर्न सकिन्थ्यो? यो विषय यस्तो विषय होइन जसलाई सम्झाउनु पर्दछ। हुन त हाम्रो परिवारमा सानो बालकको निम्ति जब आमाले खाना पस्किँदछिन् त्यसबेला उनी भन्छिन्, नानी जति खान सक्छौ त्यति मात्र खाऊ। केही न केही प्रयास त भइ नै रहन्छ, तर फेरि पनि यस विषयमाथि उदासीनता एउटा समाजद्रोह हो, गरिबहरूसितको अन्याय हो। अर्को बचत भएको खण्डमा परिवारलाई पनि आर्थिक लाभ हुँदछ। समाजको लागि सोचौँ राम्रो कुरा हो, तर यो विषयले परिवारलाई पनि अवश्य लाभ हुँदछ। म यस विषयमाथि धेरै आग्रह गरिरहेको छुइनँ, तर म चाहन्छु कि यसप्रति जागरूकता बढ्नुपर्छ। म कतिपय युवकहरूलाई त जान्दछु जसले यस प्रकारको आन्दोलन चलाइरहेका छन्। उनीहरूले मोबाइल एप बनाएका छन् अनि कहीँ पनि यस प्रकारको जुठो राखिएको भए मानिसहरूलाई बोलाउँदछन्, ती भोजनहरूलाई एकत्रित गर्दछन् अनि यसको सदुपयोग गर्दछन्, मेहनत गर्दछन्। हाम्रा देशका जवानहरूले यो काम गरिरहेका छन्। हिन्दुस्तानको हरेक राज्यमा कहीँ न कहीँ तपाईँले यस प्रकारका मानिसहरू भेट्टाउनुहुन्छ। उनीहरूको जीवनले पनि हामीलाई प्रेरणा दिन सक्छ। हामीले त्यति मात्र पस्कनु पर्छ जति हामी खान सक्छौँ। हेर्नुहोस्, परिवर्तनको लागि यही त एउटा बाटो हुन सक्छ। जुन मानिसहरू शारीरिक स्वास्थ्यको सम्बन्धमा जागरूक हुँदछन् उनीहरू त सधैँ भन्ने गर्छन्, पेटलाई अलिकति खाली राख्नुपर्छ, प्लेटलाई पनि अलिकति खाली राख्नुपर्छ। स्वास्थ्यको कुरा गर्दा 7 अप्रिल विश्व स्वास्थ्य दिवस हो, वर्ल्ड हेल्थ डे। संयुक्त राष्ट्रले 2030 युनिभर्सल हेल्थ कभरेज अथवा सबैको निम्ति स्वास्थ्यको लक्ष्य निर्धारण गरेको छ। यसपल्ट युनाइटेड नेसन्सले विश्व स्वास्थ्य दिवसमा डिप्रेसन विषयमाथि फोकस गरेको छ। यसपालि डिप्रेसन थिम रहेको छ। हामी पनि डिप्रेसन शब्दसित परिचित छौँ, तर यदि शाब्दिक अर्थ निकाल्नु हो भने यसलाई कतिपय मानिसहरूले अवसाद पनि भन्दछन्। एउटा अनुमान छ कि विश्वभरि 35 करोड भन्दा अधिक मानिसहरू मानसिक रूपमा डिप्रेसनले पीडित छन्। समस्या यो छ कि हाम्रो छेउछाउमा पनि यस कुरालाई हामीले बुझ्न सकेका छैनौँ, अनि सायद यस विषयमा खुलेर कुरा गर्नमा हामी सङ्कोच पनि गर्दछौँ। जुन व्यक्ति स्वयंले आफूलाई डिप्रेसन भएको महसुस गर्दछ ऊ पनि केही भन्न चाहँदैन, किनकि उनलाई अलिकति शरम लाग्दछ। म देशवासीहरूलाई भन्न चाहन्छु कि डिप्रेसन यस्तो कुनै रोग होइन जसबाट हामीले मुक्ति पाउन सक्दैनौँ। एउटा मनोवैज्ञानिक वातावरण पैदा गर्नुपर्दछ अनि त्यहाँदेखि त्यसको सुरुवात हुँदछ। पहिलो मन्त्र हो डिप्रेसनलाई सप्रेसन नगरेर यसलाई एक्सप्रेसन गर्नु आवश्यक हुन्छ। आफ्ना साथीहरूको बिचमा, मातापिताहरूको बिचमा, दाजुभाइहरूको बिचमा टिचरसित खुलेर बताउनुहोस् तपाईँलाई के हुँदैछ। कहिलेकाहीँ एक्लोपन, विशेष गरी हस्टेलमा बस्ने नानीहरूलाई धेरै तकलिफ हुँदछ। हाम्रो देशको सौभाग्य रहेको छ कि हामी संयुक्त परिवारमा हुर्किएका बढेका छौँ, विशाल परिवार हुँदछ, मिलजुल रहँदछ, त्यसले गर्दा डिप्रेसनका सम्भावनाहरू समाप्त हुँदछन्। तर फेरि पनि म मातापिताहरूलाई भन्न चाहन्छु कि यदि आफ्नो छोरा वा छोरी, परिवारको कुनै पनि सदस्य, पहिला जब तपाईँ खाना खानुहुन्थ्यो सबैजना एकसाथ खानुहुन्थ्यो, तर परिवारको एउटा व्यक्ति भन्दछ होइन म अहिले खाँदिन, ऊ टेबलमा पनि आउँदैन, घरका सबै मानिसहरू कतै बाहिर गइरहेका छन्, त्यसबेला ऊ भन्दछ होइन म आज जाँदिन, एक्लै बस्न चाहन्छु, यस्तो किन हुन्छ भनेर तपाईँले सोच्नुपर्नेछ। यो डिप्रेसनको पहिलो सङ्केत हो। यदि ऊ तपाईँदेखि समूहमा बस्न चाहँदैन, एक्लै एउटा कुनामा गएर बस्दछ भने तपाईँले कोसिस गरेर उसलाई यस्तो गर्न दिनु हुँदैन। उसित खुलेर जसले बात गर्न सक्छ यस्ता मानिसहरूको बिचमा उसलाई बस्ने अवसर दिनुहोस्। हाँसी खुसीका साथ कुराहरू गर्दै उसलाई एक्सप्रेसनको लागि प्रेरित गर्नुहोस्। ऊभित्र कुन चाहिँ कुण्ठा लुकेर बसेको छ त्यसलाई बाहिर निकाल्नुहोस्। यो उत्तम उपाय हो। अनि डिप्रेसन मानसिक औ शारीरिक बिमारीको कारण बन्दछ। जसरी डायबिटिज हरेक प्रकारको बिमारीहरूको यजमान बन्दछ, त्यसरी नै डिप्रेसनले पनि हाम्रो लड्ने, साहस गर्ने, निर्णय गर्ने हाम्रो सबै क्षमताहरूलाई नाश गर्दछ। तपाईँको साथी, तपाईँको परिवार, तपाईँको परिवेश, तपाईँको माहौल, यी सबै मिलेर नै तपाईँलाई डिप्रेसनमा जानदेखि रोक्नेछ अनि डिप्रेसन भएकाहरूलाई रोगदेखि बाहिर ल्याउनेछ। एउटा अर्को पनि तरिका छ। यदि आफन्तहरूको बिचमा तपाईँ खुलेर आफ्नो एक्सप्रेसन गर्न सक्नुहुन्न भने एउटा काम गर्नुहोस्। छेउछाउमा कतै सेवाभावसित मानिसहरूको मद्दत गर्न जानुहोस्। मन लगाएर मद्दत गर्नुहोस्। उनीहरूको सुख दुःखलाई बाँड्नुहोस् अनि हेर्नुहोस् त तपाईँभित्रको पीडा त्यत्तिकै समाप्त हुनेछ। उनीहरूको दुःखलाई यदि तपाईँले बुझ्ने कोसिस गर्नुभई, सेवाभावले गर्नुभई, तपाईँभित्र एउटा नयाँ आत्मविश्वास पैदा हुनेछ। अन्यसित जोडिँदा, कसैको सेवा गर्दा अनि निस्वार्थ भावले सेवा गर्नुहुन्छ भने तपाईँले आफ्नो मनको बोझलाई खुबै सजिलोसित हल्का गर्न सक्नुहुनेछ। हुन त योग पनि आफ्नो मनलाई स्वस्थ राख्नुको निम्ति एउटा असल मार्ग हो। तनावदेखि मुक्ति, दबावदेखि मुक्ति, प्रसन्न चित्त बनाउनमा योगले धेरै मद्दत गर्दछ। 21 जुन अन्तर्राष्ट्रिय योग दिवस हो। यो तेस्रो वर्ष हुनेछ। तपाईँ पनि अहिलेदेखि नै तयारी गर्नुहोस् अनि लाखौँको संख्यामा सामूहिक योग उत्सव मनाउनुपर्छ। तपाईँको मनमा तेस्रो अन्तर्राष्ट्रिय योग दिवसको सम्बन्धमा यदि कुनै सुझाव भए, मेरो मोबाइल एप्लिकेसनको माध्यमबाट आफ्नो सुझाव मलाई अवश्य पठाउनुहोला, मार्गदर्शन गर्नुहोला। योगको सम्बन्धमा जति गीत, काव्यमय रचनाहरू तपाईँ तयार गर्न सक्नुहुन्छ त्यो गर्नुहोस्, ताकि सहज रूपमा मानिसहरूले यसलाई बुझ्न सकुन्। आमा अनि दिदी बहिनीहरूलाई पनि म आज एउटा कुरा अवश्य गर्न चाहन्छु, किनकि आज हेल्थको नै चर्चा भइरहेको छ। स्वास्थ्यको बारेमा धेरै कुराहरू भएको छ। केही दिन अघि भारत सरकारले एउटा खुबै महत्त्वपूर्ण निर्णय गरेको छ। हाम्रो देशमा जो वर्किङ क्लास वुमन छन्, कामकाजी वर्गमा जुन हाम्रा महिलाहरू छन्, दिनदिनै उनीहरूको संख्या पनि बढिरहेको छ, उनीहरूको भागीदारी पनि बढिरहेको छ। यो स्वागत योग्य छ, तर यसका साथै महिलाहरूसित विशेष जिम्मेवारी पनि छ। परिवारको जिम्मेवारीहरू उनीहरू सम्हाल्दछन्, घरको आर्थिक जिम्मेवारी पनि उनीहरूले सम्हाल्नु पर्दछ। यसले गर्दा कहिलेकाहीँ नवजात शिशुहरूसित अन्याय हुँदछ। भारत सरकारले एउटा धेरै ठुलो निर्णय लिएको छ। यो जुन कामकाजी वर्गका महिलाहरू छन्, उनीहरूलाई प्रसूतिको समयमा, प्रेग्नेन्सीको समयमा, डेलिभरीको समयमा मेटर्निटी लिभ, जो पहिला 12 हप्ता मिल्दथ्यो, अब त्यसलाई 26 हप्ता बनाइएको छ। विश्वमा सायद 2 अथवा 3 मात्र देशहरू छन् जो हामीभन्दा अगाडि छन्। भारतले एउटा खुबै ठुलो महत्त्वपूर्ण निर्णय हाम्रा यी दिदी बहिनीहरूको लागि गरेको छ, अनि यसको मूल उद्देश्य त्यो नवजात शिशुहरूको हेरचाह, भारतको भावी नागरिक, जन्मको प्रारम्भिक कालमा उसको सही हेरचाह हुन सकोस्, आमाको माया उसले भरपूर पाउन सकोस्, त हाम्रा यी बालकहरू ठुलो भएर देशको निधि बन्नेछन्। आमाहरूको स्वास्थ्य पनि असल रहनेछ, अनि यसैले यो ठुलो महत्त्वपूर्ण निर्णय हो। यसले गर्दा फर्मल सेक्टरमा काम गर्ने लगभग 18 लाख महिलाहरूले यसको फाइदा पाउनेछन्। मेरा प्यारा देशवासीहरू, 5 अप्रेल रामनवमीको पावन पर्व हो, 9 अप्रेल महावीर जयन्ती हो, 14 अप्रेल बाबा साहेब अम्बेडकरको जन्म जयन्ती हो। यी सबै महापुरुषहरूको जीवनले हामीलाई प्रेरणा दिइरहोस्, न्यू इन्डियाको लागि संकल्प गर्ने ताकत मिलोस्। 2 दिनपछि चैत्र शुक्ल प्रतिपदा, वर्ष प्रतिपदा, 9 संवत्सर, यो नयाँ वर्षको लागि तपाईँहरूलाई धेरै धेरै शुभकामना छ। वसन्त ऋतुपछि फसलहरू पाक्न सुरु हुँदछ, अनि किसानहरूले उनीहरूको मेहनतको फल पाउने समय पनि यही हो। हाम्रा देशका अलग अलग कुनामा यो नयाँ वर्षलाई अलग अलग रूपमा मनाइन्छ। महाराष्ट्रमा गुडी पडवा, आन्ध्र कर्नाटकमा नव वर्षको रूपमा उगादी, सिन्ती चेटी चाँद, कश्मीरी नवरेह, अवधको क्षेत्रमा संवत्सर पूजा, बिहारको मिथिलामा जुड शीतल, अनि मगधमा सतुवानीको त्यौहार नयाँ वर्षमा हुँदछ। असंख्य, भारत यति धेरै विविधताहरूले भरिएको देश हो। तपाईँलाई पनि यो नववर्षको अवसरमा मेरो तर्फबाट धेरै धेरै शुभकामना, धेरै धेरै धन्यवाद।